प्रभु हामीसँग बोल्नुभयो आज अगमबानीद्वारा हामीले प्रभुको वचन सुन्न पायौं आशिषको कुरोको विषयमा अनि एउटा कुरो जसै अघि प्रभुको वचन आइराखेको थियो अनि प्रभुको वचन आइराखेको बेलामा मैले प्रभुले मसँग बोलिराख्नु भएको कुरो चाहिँ यो याद छ तपाईँहरूलाई आशिष चाहिँ कहिले हुन्छ परमेश्वरले अब्राहमलाई आशिष दिनुभयो उत्पत्ति 12 अध्यायमा हामी पढ्छौ अनि परमेश्वरले भन्नुभयो म तँलाई आशिष दिनेछु अनि त आशिषको मूल भए म तँलाई आशिष दिनेछु अनि त चाहिँ अरूहरूको निम्ति आशिष बन्न पर्छ अरूहरूको निम्ति आशिष बन्न पर्छ तपाईँलाई प्रभुले दिनुभएको आशिष चाहिँ कहिले आशिष हुन्छ जब तपाईँले ती आशिषहरू चाहिँ यहाँ थुपारेर राख्नुहुन्छ त्यो आशिष हुँदैन त्यो थुपारेर राख्यो 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 भने त्यो कुहेर सडेर जान्छ त्यो श्राप हुन्छ तर जब तपाईँले पाउनुभएको कुराहरू अरू अरूसँग बाँड्न लाग्नुहुन्छ त्यति बेलामा त्यो आशिष हुन्छ तपाईँले पाउनुभएको कुराहरू थुपारी राख्नुभयो भनेदेखि त्यो आशिष हुँदैन त्यो श्राप हुन्छ तर जब तपाईँले त्यो आशिष चाहिँ अरूहरूसँग बाँड्नुहुन्छ अरूहरूलाई दिनुहुन्छ तब चाहिँ त्यो चाहिँ आशिष हुन्छ बाइबलको एउटा पदमा खोजिराखेको थिएँ हितोपदेशमा हुनपर्छ मलाई लाग्छ त्यहाँ के लेखेको छ भनेदेखि अनिकालको बेलामा अन्न थुपारेर राख्ने मानिस त्यो चाहिँ श्रापित मानिस हो अनिकालको बेलामा खानेकुराहरू थुपारेर राख्छन् नि त्यो चाहिँ श्रापित मानिस हो किनकि अनिकालको बेलामा त सबै ठाउँमा अभाव भइराखेको छ मानिसहरूले खान नपाएर भोकले रोइराखेका छन् कराइराखेका छन् अनि यहाँ चाहिँ साहुहरू चाहिँ भाव बढाउनका लागि हो कि के हो उनीहरूले गोदामहरूमा अन्नहरू कहिलेदेखि सरेर रहेका अन्नहरू त्यस्तै कुहिएर गइराखेका अन्नहरू अनि हितोपदेशमा मैले अघि पल्टाएर हेर्ने कोसिस गरेँ र मलाई झट्टै याद भएन हितोपदेशमा त्यो कुरो लेखेको छ अनिकालको बेला अन्न साँचेर राख्ने मान्छे चाहिँ श्रापित मान्छे हो अनि अहिले चाहिँ हितोपदेश 11 कति भन्नुभयो 26 हितोपदेश 11:26 अरूलाई अन्न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप्छन् आशिष दिँदैनन् सराप्छन् मानिसहरूले कुन मानिसलाई अरूलाई अन्न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप्छन् तर आफ्नो अन्न बेच्नेले आशिष पाउँछ आफ्नो अन्न बेच्नेले आशिष पाउँछ त्यो साहु जसले अनिकालको समयमा आफ्ना भडारमा राखेका अन्न लगेर बेच्छ अरू मानिसहरूलाई अरू मानिसहरूको भोक मेटाउनका लागि दिने कुरो गर्छ त्यो मानिसलाई चाहिँ आशिष त्यो मान्छे चाहिँ आशिषित हुन्छ अनि आज धेरै क्रिस्चियनहरू तपाईँहरू यति धेरै आशिष प्रभुले तपाईँलाई दिनुभएको छ आत्मिक अनिकाल परेको छ मानिसहरू नरक कुण्डमा जाँदैछन् तपाईँसित आत्मिक भोजन छ तपाईँले ख्रिस्ट येशु प्रभुलाई आफ्ना मुक्तिदाता प्रभु भनेर चिन्नु भएको छ कसैले तपाईँलाई आएर भनिदिएको कारणले तपाईँले ख्रिस्ट येशु प्रभुलाई पाउनुभयो आफ्नो मुक्तिदाता तपाईँले अरूहरूलाई गएर त्यो कुरो भन्न चाहनुहुन्न कन्जुस्याई गर्नुहुन्छ आशिष ल्याउ असन्तबारे पछि आउनुहुन्छ यहाँ आशिष पाउनुहुन्छ फर्केर जानुहुन्छ आशिष पाउनुहुन्छ फर्केर जानुहुन्छ अनि अरू मानिसहरू चाहिँ नरक कुण्डतर्फ जान लागेका छन् भोकै छन् उनीहरूको उनीहरू मुक्तिको बाटो पाएका छैनन्, उनीहरू दुःख कष्ट संकष्टमा कर्किरहेका छन्, अनि तपाईँलाई वास्ता छैन, तपाईँलाई वास्ता छैन। यहाँ आएर धन्यवाद प्रभु, तपाईँले मलाई बचाउनु भयो, मुक्ति दिनुभयो, हालेलुया, तपाईँको स्तुति होस् भन्ने कुरा यहाँ कराउनुहुन्छ, चिच्याउनुहुन्छ, उफ्रिनुहुन्छ, ताली बजाउनुहुन्छ, रमाउनुहुन्छ, अनि उतातिर मानिसहरू चाहिँ प्रभु येशु ख्रीष्टलाई नपाएर भोकै मर्नलाई, आत्मा उनीहरूको आत्मा नरकुण्डतर्फ जानलाई। तपाईँ सम्झनुहोस् त, तपाईँ आशिषित हुनुहुन्छ कि तपाईँ श्रापित हुनुहुन्छ? यहाँ पास्टर गुरुबालाई धन्यवाद चढाउँछु, यो पद मैले अघि खोजेको मैले पाउनै सकेको थिइनँ। हितो प्रदेश 11:26, अरूलाई अन्न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप्छन्, परमेश्वरले पनि सराप्नुहुन्छ त्यस्तो मानिसलाई, त्यो स्वार्थी, त्यो लोभी, त्यो कत्ती, आफ्नो लागि मात्र अन्न थुपार्ने मान्छे, त्यो धनी मानिस यति धेरै भयो उसको अन्न, साना साना ढिकुटीहरू, साना साना उसको त्यसमा नाच्ने भयो, ठुलो ठुलो धनसार बनाउने अब उसको विचार चाहिँ, यति धेरै अन्न भयो, अनि उसले परमेश्वरलाई सम्झेन, परमेश्वरलाई धन्यवाद पनि भनेन उसले, अनि उसले भने यी सबै अन्नहरू मेरा हुन्, अनि म अझै ठुला ठुला ढुकुटीहरू धनसारहरू बनाउने छु, सबै मेरो अन्नलाई थुपारेर म भन्छु, ए प्राण अब तँलाई ढुक्कै भयो, त्यो त 7 पुस्तासम्म पुग्ने अन्नहरू धन सम्पत्ति तँसँग भयो, अब त ढुक्कै भइस्। अनि परमेश्वरले भन्यो, ए मूर्ख आज राति त मर्छ, तैँले सबै कुरो मेरो भने तेरो प्राण तेरो होइन, त्यो चाहिँ मेरो हो, मलाई आज तेरो प्राण फिर्ता चाहिएको छ, अर्को भाषामा त आज मर्छ। त्यति धेरै अन्न धन सम्पत्ति छुपाएर पनि आखिरमा के भयो उसलाई, उसले यो एक सिता अन्न पनि खान पाएन, मर्यो। प्रियहरू, हामीसित भएको आशिष बाँडौ न अरूहरूलाई, दिउ न अरूहरूलाई, तपाईँले पनि त कसैले आएर भनिदियो नि यीशु प्रभुको बारेमा, र तपाईँले प्रभुलाई पाउनुभयो, नभनिदिएको भएदेखि तपाईँले पाउनुहुन्थेन, अहिले पनि तपाईँको आत्मा बाँचेको हुने थिएन, अहिले पनि तपाईँ अशान्तिमा हुनुहुन्थ्यो, अहिले पनि तपाईँको जीवनमा कति खराबी कुराहरू मात्रै हुने थिए, तपाईँलाई कसैले आएर भनिदिएको कारणले तपाईँले मुक्ति पाउनुभयो, अनि तपाईँ किन रातो राति भएर बस्नुहुन्छ, अरूलाई भन्नु पर्यो नि, तपाईँसँग भएको आशिष अरूलाई दिन पर्यो नि, अरूलाई दिन पर्यो नि। यहाँ यस्तो पनि लेखेको छ 34 पदमा, कोही मानिस उधार हातले खर्च गरेर पनि धनी नै हुन्छ, अर्कोले असाध्य जोहो गर्छ र पनि गरिब भएर मर्छ। एक खालका मानिसहरू जुन उधार हातले सबैलाई दिन्छ, उसित भएका कुराहरू सबैसँग बाँडचुड गर्छ, सबैलाई दिन्छ र पनि उसको उसको धन सम्पत्ति कहिले पनि दिँदैन, जति दियो उति परमेश्वरले उसलाई दिइरहनुहुन्छ, दिइरहनुहुन्छ, दिइरहनुहुन्छ। अनि यो कोही मानिस उधार हातले खर्च गरेर पनि धनी नै हुन्छ, जतिको दिए तापनि कहिले पनि गरिब हुँदैन, धनी नै हुन्छ। अर्काले असाध्य जोहो गर्छ र पनि गरिब भएरै मर्छ। अझ यो तपाईँहरूको अनुवादमा त कति राम्रो लेखेको छ होला, पछिको तपाईँ पढिदिनुहुन्छ त्यो 25 पद पढि 24 पद पढिदिनुहुन्छ, त्यही नै छ।
एउटा मानिसले उधार हातले दिन्छ र अझ बढी पाउँछ, अर्काले दिन सक्नेले पनि दिँदैन र दरिद्रतामा पर्छ। उधार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफूले पनि नयाँ उत्साह प्राप्त गर्नेछ।
आमेन। यो खास कुरो हो यो। यहाँ त के भन्छ भनेदेखि, अर्कोले असाध्य जोहो गर्छ र पनि गरिब भएर मर्छ। खासमा त यहाँ त के लेखेको रहेछ भने, अर्कोले दिन पर्ने कुरा पनि दिँदैन, दिन पर्ने कुरा पनि दिँदैन, यस्तो गरिब भएर मर्छ। साँचेर राख्छ सबै, मेरो 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 साँचेर सबै आफ्नो लागि नै साँचेर राख्छ। अनि त्यहाँदेखि
गरीब भएरै मर्छ त्यो
मर्छ एक दिन बाँचिरहँदैन जतिले धन सम्पत्ति भयो भने पनि उसले आफ्नो आयु किन्न सक्दैन एक दिन मर्छ नै ऊ धनी भएर पनि अन्न धनी भएर पनि उसले आयु किन्न सक्दैन एक दिन ऊ मर्छ गरीब भएरै मर्छ न्युजिल्यान्ड देशमा जहाँ कि मानिसहरूको संख्या भन्दा भेडाहरूको संख्या धेरै छ अरे न्युजिल्यान्डमा धेरै भेडा पालन भेडा पाल्ने अनि कति अवस्थामा के हुन्छ भने भेडाको चाहिँ ऊन कचलान पर्छ ऊन उनको चाहिँ सम्पत्ति नै त्यही हो त्यो ऊनबाट नै उनीहरूलाई धेरै धेरै पैसा आउँछ न्युजिल्यान्डको धागो ऊन त एकदमै महँगो अनि कति अवस्थामा त भेडा यति धेरै ऊन हुन्छ अरे यति हिँड्न पनि नसक्ने गरेर ऊ सम्पत्ति हो नि त्यो अनि हिँड्न पनि नसक्ने गरेर अनि गएर त्यहाँदेखि यस्तोमा गएर बुडुङ लड्छ अरे लडेपछि त त्यहाँदेखि त चारवटा खुट्टा माथि अनि भेग कराउँछ अरे उठ्नै सक्दैन अरे किन उठ्न नसकेको भन्दा त उसको सम्पत्ति त त्यहाँ छ नि त्यति गरौँ छ ऊन त्यति थुप्रै बोकिराखेको छ अनि त्यहाँनिर त ऊ त उठ्नै सक्दैन त्यति मर्छ अरे गोठालोले थाहा पाएर गएर उठाइदियो भने मात्रै नभइदियो त्यो भेडो त त्यत्तिकै उतार्नु परेर उठ्नै सक्दैन आज धेरै खानाको अवस्था पनि त्यस्तै नै दिव्य दाजुले भजन लेख्दाखेरि लेख्नु भएको दामी दामी सम्झेका ती जे जति थिए ती सबै मेरो निम्ति भार भए दामी दामी सम्झेका ती जे जति थिए ती सबै नै मेरो निम्ति भार भए यो पनि मेरो यो पनि मेरो यो पनि मेरो सबै कुरो दामी दामी सम्झेका यिनीहरू आशिषै आशिष सम्झेका हो यति धेरै आशिष प्रभु तपाईँलाई धन्यवाद तपाईँले यति धेरै आशिष दिनुहुँदैछ यति धेरै धन्यवाद धन्यवाद यति धेरै आशिष भयो अनि एकदम भारै भयो अनि त्यसरी नै थिचेर मर्यो अघि अगाडि हामीहरू म एसएलसी मैले त्यति बेला हामी त मेट्रिक भन्थ्यौँ म मेट्रिक मैले दिएको झन्डै अब 55 वर्ष हुँदैथ्यो क्या त्योभन्दा अलिक बढी भयो क्या होइन रहेछ 55 होइन 65 हो 67 वर्ष भयो हामी मेट्रिक दिएको 67 वर्ष भयो मैले यो बुढोले एसएलसी भन्दैन थियो त्यति बेला मेट्रिक भन्थ्यो अनि हामीले एउटा कविता पढ्नु पर्थ्यो यो यात्रीको प्रगति भन्ने किताब लेख्ने जन बन्यन भन्ने एकजना मानिसले कविले लेखेको एउटा कविता पढ्नु पर्थ्यो त्यो कवितामा चाहिँ के थियो भनेदेखि फुलनेस टु सच अ बर्डन इज द्याट गो अन पिलग्रिमेज भनाइको अर्थ चाहिँ तीर्थयात्रामा जाने मान्छेको लागि भरपुरी चाहिँ एउटा भार हो तीर्थयात्रामा जाने मान्छेको लागि चाहिँ थुप्रै कुरो यो पनि यो पनि यो पनि सबै कुरो चाहिन्छ भनेर त्यो गर्छ एउटा भार हुन्छ अरे तीर्थयात्रामा जाँदाखेरि मान्छेले थुप्रै कुराहरू बोकेर लाँदैनन् लानै सक्दैनन् तीर्थयात्रामा जाँदाखेरि एकदमै चाहिने कुरो मात्रै उसलाई लाउने लुगाहरू अलिकति लत्ता कपडा अलिक एक दुईवटा कुराहरू होला जो उसलाई एकदमै चाहिन्छ त्यो मात्रै बोकेर जान्छन् उनीहरू किनकि उनीहरू यात्रामा छन् अनि त्यस्ताहरूको लागि फुलनेस भन्छ फुलनेस भनेको चाहिँ भरपुरी त्यो चाहिँ एउटा भार नै हुन्छ अरे अब्राहमलाई परमेश्वरले आशिष दिनुभयो यो सबै ठाउँ कहिले हेरेको ठाउँ सबै तेरो अब्राहमले त लुतलाई के भन्यो भने लुत पहिले तिमीले थाहा न कुन ठाउँमा तिमी जान चाहन्छौ राम्रो ठाउँ थानेर जाऊ भन्यो अनि लुतले त हेर्यो एकदमै यो यर्दनको बेसीहरू देख्यो कति हरियो भरियो कति राम्रो उब्जाउ ठाउँ अदनको बगैँचा जस्तो अनि उसले त छान्यो यो चाहिँ मेरो भन्यो लुतले छान्यो अब्राहमले चाहिँ लुतलाई पहिले छान्न दियो अनि अब्राहम त्यो लुत गइसकेपछि अब्राहमले के भन्नु परमेश्वरले के भन्नु अब्राहम तेरो नजर उठाएर हेर त जहाँसम्म देख्छस् जे सुकै देख्छस् त्यो सबै तेरो हो
अनि किन होला परमेश्वरले अब्राहमले लुतलाई छान्न दिएको? अनि लुतले चाहिँ राम्रो राम्रो ठाउँ पहिले छानिहाल्यो, अब्राहमले चाहिँ राम्रो ठाउँ छान्न पाएन। लुतले छोडिराखेको ठाउँ चाहिँ अब्राहमले छान्यो। कारण के हो याद छ तपाईँलाई? किनकि अब्राहमसँग चाहिँ आशिष थियो, अनि आशिष भएको मान्छे चाहिँ उसलाई जस्तै ठाउँ भए पनि हुन्छ, त्यो ठाउँ त्यो मान्छे त्यो ठाउँमा गयो त्यो ठाउँ पनि आशिषित भइहाल्छ। तपाईँसित परमेश्वरको आशिष छ भनेदेखि तपाईँले राम्रो ठाउँ खोजिरहन पर्दैन। परमेश्वरले जुनै ठाउँमा तपाईँलाई लानुभयो भने पनि परमेश्वरको आशिष तपाईँसँग हुन्छ, यसकारण त्यो ठाउँ आशिषित नै हुन्छ, आशिषित नै हुन्छ। यसकारण हो हामीसित भएको आशिष चाहिँ हामीले अरूसँग बाँड्न पर्छ भन्ने कुरो त्यही नै हो। तपाईँ आफैले साँचेर राख्नु हुँदैन। अब्राहमलाई परमेश्वरले भन्यो यो सबै ठाउँ तेरो तन तेरो सन्तानलाई दिन्छु भन्नुभयो परमेश्वरले। अनि अब्राहम एउटा पालमा बस्थ्यो, अब्राहमको छोरो इसाक पनि पालमा नै बस्यो, अनि इसाकको छोरो याकुब पनि पालमा नै बस्यो। पाल भनेको के हो याद छ तपाईँलाई? पक्की घर होइन पाल भनेको चाहिँ, यसो टाँगेको पाल टाँगेको। अनि पालमा मानिसहरू किन बस्छन् भनेदेखि सधैँसम्म बस्ने ठाउँ होइन पाल चाहिँ। आज यहाँ छ, सायद दुई तिन महिना पछि अर्को ठाउँमा सरेर जानुपर्छ, त्यहाँ फेरि पाल टाँग्नुपर्छ, त्यहाँ बस्नुपर्छ, फेरि त्यसको केही समयपछि फेरि अर्को ठाउँमा जानुपर्छ। पाल भनेको त्यसो पक्की घर होइन, पाल भनेको चाहिँ पक्की घर होइन। अनि अब्राहमलाई परमेश्वरले सबै आशिष दिनुभए तापनि अब्राहमले आफ्नो पुरा जीवन पालमा नै बसेर बिताउन पर्यो। अनि पालमा चाहिँ उसको थुप्रै चिजहरू थिएनन्, राम्रा राम्रा सोफा सेटहरू, राम्रा राम्रा चिजहरू थिएनन्, किनकि पालमा बस्ने मान्छे चाहिँ जहिले पनि थोरै कुरोमा नै उसको गुजारा गर्न पर्छ। किनकि त्यो पाल भक्काएर फेरि दुई महिना पछि अर्को ठाउँमा सर्ने हुन्छ, त्यो सबै कुराहरू बोकेर लानु अप्ठ्यारो हुन्छ। यसकारण चाहिने कुरा मात्रै पालमा बस्ने मान्छेले चाहिँ चाहिने कुराहरू मात्रै आफूसँग राखेको हुन्छ। अब्राहमले पनि त्यस्तै जीवन बितायो पालमा, इसाहाकले पनि त्यस्तै जीवन बितायो पालमा, याकुबले पनि त्यस्तै जीवन बितायो पालमा। परमेश्वरको प्रतिज्ञा चाहिँ थियो तिमीहरूको कारणले सारा यो ठाउँ तिमीहरूको हुनेछ, आकाशका ताराहरू जति तिमीहरूको सन्तान हुनेछन्, समुद्रका बालुवा जति तिमीहरूका सन्तान हुनेछन्। परमेश्वरले चाहिँ अब्राहमलाई भन्नुभयो, कतिवटा कुरा छ अब्राहम, सबै कुरो समेटेर राख्ने होइन, चाहिएको कुराहरू मात्रै, तिमीले चाहेको कुरा होइन, तिमीलाई चाहिएको कुरा, तिमीलाई चाहिएको कुरा त्यति भए पुग्छ। लुतले चाहिँ के भयो? सदोममा गएर पक्की घर बनायो, त्यहाँदेखि गाई बस्तु भेडा बाख्राहरू पालेर एकदमै धनी भयो। लुत त एकदमै ठुलो मान्छे भयो, सदोममा ठुलो मान्छे भयो। उसले देख्दाखेरि हुन्छ बाइबलमा चाहिँ धर्मी लुत भन्छ, अनि ऊ चाहिँ ती सदोमका मानिसहरूको पापी आचरण देखेर ऊ चाहिँ दुखित हुन्थ्यो अरे चाहिँ भन्छ। तर पनि लुतले त्यहाँ गएर प्रभुको वचन सुसमाचार सुनाउँदै सुनाएन, प्रभुको वचन प्रचारै गरेन, जसमा कि पछिबाट त्यहाँबाट सदोमबाट भागेर जाँदो बेलामा चाहिँ लुत लुतकी स्वास्नी अनि त्यहाँदेखि दुई छोरीहरू, त्योमा चारजना मात्रै भाग्न पाए त्यहाँबाट, उसको छोरीहरूलाई जुन ज्वाइ हुने ज्वाइँहरूको लागि गएर बताउने बेलामा त ज्वाइँहरू त हाँसिनु गरे, हाम्रो ससुरी बुढो त हामीसँग दिल्लगी गर्दैछ, कहाँको नाश हुने कुरो, यति राम्रो ठाउँ छ, यति राम्रो लुत्रे चाहिँ गएर सम्झाउने कोसिस गरेको थियो, अब भाग्नुपर्छ यहाँबाट किनकि परमेश्वरले अब यो ठाउँलाई नाश पार्छ भन्दा विश्वासै गरेन। किन विश्वास गर्ने याद छ? किनकि लुत्रे त्यस्तै खालको जीवन बितायो, ठट्यौली गर्ने, हँस्यौली गर्ने, अरूलाई हँसाउने अरू, अनि उसले भनेको कुरोको केही मूल्य नै भएन, त्यो गहनता नै थिएन, गम्भीरता नै थिएन। उसको हुनेवाला ज्वाइँहरूले त भने हाम्रो ससुरबुढो त हामीसँग दिल्लगी गर्न लागेको छ, हँसी ठट्यौली गर्न लागेको छ। लुतले सबै कुरो आफ्नै लागि मात्रै थुपारिरहेको थियो, मुक्तिको कुरो पनि उसले अरूलाई पनि नबताएको रहेछ, नबताइसके त कति धेरै मानिसहरू हुने थियो होला नि भाग्नेहरू। अनि लुत आफै पनि नाश भयो, माफ गर्नु, सदोम पनि खरानी भयो, उससित भएको सबै कुराहरू खरानी भयो।
केही पनि बताउन पाएन।
यो अस्ति मलाई जवानहरूको संगतिमा केही कुरो बाँड दिनु भनेर भनेको, अनि म प्रार्थना गर्दाखेरि मलाई चाहिँ त्यो एकजना जवान मान्छेको कुरो याद आएको थियो। यो मान्छेको नाम चाहिँ जिम एलियट, अनि यो मान्छे जिम एलियट भन्ने दक्षिण अमेरिकाको एकदमै जङ्गली जङ्गलमा बस्ने औका जातिहरूको बीचमा सुसमाचार सुनाउनलाई यो मान्छे गएको, जम्मा पाँचजना गएको जवानहरू बाइबल कलेज पढेर अब परमेश्वरको सुसमाचार लगेर त्यो औका जातिको मानिसहरूलाई साउथ अमेरिकामा सुनाउनको लागि गएको। यी पाँचैजना मान्छेहरूलाई ती जङ्गली मानिसहरू जङ्गलका मानिसहरूले भालाले रोपेर काटेर त्यो मारिदिए, पाँचैजना मरे, एउटै पनि बाँचेन, पाँचैजना मरे। अनि उनीहरूकी श्रीमतीहरूले कतिले गइकन त्यो कामलाई जारी राखेको कारणले आज त्यो औका जातिहरूको बीचमा कति ठुला ठुला मण्डलीहरू खडा भएका छन् अरे ती जङ्गली मान्छेको बीचमा। यो जिम एलियट भन्ने मान्छेले उसले बाइबल कलेजमा पढ्दैनमा उसको उसको मृत्यु भइसके पछिको कुरो हो। उनीहरूले उसको बाइबलमा उसको एउटा वाक्य उसले लेखेको थियो, उनीहरूले भेटा पत्ता लाए, अनि त्यो चाहिँ के भनेर लेखेको रहेछ त्यहाँ चाहिँ उसले लेखेको रहेछ त्यहाँ चाहिँ आफ्नै हातले लेखेर त्यहाँ हस्ताक्षरले त्यो मिति पनि लगाएको रहेछ। उसले के भनेर लेखेछ, हि इज नो फुल हु गिभ्स वाट हि क्यानट किप टु गेन वाट हि क्यानट लुज। उसले लेखेछ के भनेर लेखेको रहेछ, आफूले गुमाउन नसक्ने कुरो हात पार्नलाई, आफूले राख्न नसक्ने कुरो त्याग्ने मानिस मूर्ख होइन। राम्रो सुन्नुहोस् है, आफूले गुमाउन नसक्ने कुरो हात पार्नलाई, आफूले राख्न नसक्ने कुरो त्याग गर्ने मानिस मूर्ख होइन। जिम एलियटले के लेखेको रहेछ उसको बाइबलमा उनीहरूले त्यो भेटाए। अनि त्यस्तै नै जवान अवस्थामा बाइबल कलेजमा पढेर त्यहाँदेखि त्यसको कति समयपछि पाँचजना साथीहरू मिलेर हामी येशु प्रभुको सुसमाचार दक्षिण अमेरिकाको त्यो जङ्गली मानिसहरू जङ्गलमा नाङ्गै दौडी हिँड्ने मानिसहरूलाई सुसमाचार सुनाउन जानुपर्छ भनेर उनीहरू गएका थिए, पाँचैजनालाई उनीहरूले मारिदिए। अनि आज त्यो कुरो अस्ति हिजो बिहान 3:30 बिहान प्रभुले मलाई त्यो सम्झना गराउनु, मैले सोचिरहेँ त्यस कतिवटा किताबहरू मैले किताबमा कहीँ मेरो बाइबलहरूमा लेखेर राख्छु, बाइबलहरूमा खोजेँ पाउन सकिनँ, मेरो कागजहरूमा खोजेँ पाउन सकिनँ। अनि त्यो चाहिँ मलाई चाहिँ याद थियो जिम एलियटले केही चाहिँ त्यस्तो भनेको छ भनेर। अस्ति बिहान 3:30 बिहान प्रभुले त्यो मलाई सम्झना गराउनु भयो, अनि त्यहाँदेखि मलाई यो कुरो याद आयो जिम एलियटले भनेको कुरो, आफूले गुमाउन नसक्ने कुरो प्राप्त गर्नलाई हात पार्नलाई, आफूले राख्न नसक्ने कुरो त्याग्ने मानिस मूर्ख होइन। प्रियहरू हो, कतिवटा कुराहरू छन् जो हामीले राख्न नसक्ने कुराहरू छन्, यस्ता खालका कुराहरू जो हामीले राख्नु हुँदैन, त्याग्न पर्ने कुराहरू, हात खाली गर्न पर्ने कुराहरू, यी कुराहरू हामीले त्याग्न पर्छ। यदि हामीले गुमाउन नसक्ने कुरो चाहिँ प्राप्त गर्नु हो भने, गुमाउन नसक्ने भने चाहिँ त्यो चाहिँ भविष्यको कुरो, अहिले पाएको छैन तर त्यो कुरो तपाईँले पाउन नै पर्छ, नपाई हुँदै हुँदैन। त्यो चाहिँ त्यति महँगो कुरो, त्यति एकदम मेरो मनले चाहेको कुरो, त्यो मैले पाउन नै पर्छ भन्ने त्यस्तो खालको आफूले गुमाउन नसक्ने कुरो प्राप्त गर्नु हो भने, हात पार्नु हो भनेदेखि मैले आफूले यहाँ राख्न नसक्ने कतिवटा कुराहरू छन् लोभ गरेर साँचिराखेका, ती कुराहरू हामीले त्याग्न पर्छ।
किनकि त्यही हातले यहाँ अनलाइनले राखेको छ, त्यही हातले फेरि हात पसारेर त्यो मैले चाहेको कुरो पाउन सक्दैन। मेरो हात खाली गर्न पर्छ, मेरो हात खाली गर्न पर्छ। अनि आज हामी धेरै क्रिस्चियनहरू त्यो कुरो गर्न तयार छैनौँ। हामी ती संसारको सुख चाहिँ आरामहरू, रुपियाँ पैसा, धन दौलत, राम्रो काम, राम्रो जागिर, राम्रो अरूहरूको एकदम आदर, इज्जत, मान, महिमा, अरू अरूबाट पाउने प्रतिष्ठा, सबै कुरो पनि हामी आफै खोज्छौँ। अनि त्यहाँदेखि मरेपछि चाहिँ हाम्रो आत्मा चाहिँ स्वर्गमा जाओस् भन्ने पनि खोज्छौँ हामीले। हुँदैन, हुँदैन। प्रभु भन्नुहुन्छ तिमीहरूले छान्न पर्ने कुरो आयो। यदि तिमीहरूले साँच्चै नै आ गुमाउन नसक्ने कुरो त्यो चाहिँ तिमीहरू प्राप्त गर्न चाहन्छौ भनेदेखि तिमीहरूको ध्यान त्यतातिर नै केन्द्रित गर्नुपर्छ, त्यतातिर नै तिमीहरू आफ्नो नजर राख्नुपर्छ, त्यतातिर नै तिमीहरू दौडन पर्छ। अनि यतातिर कतिवटा कुराहरू छन् जो तिमीहरूले त्याग्न पर्ने कुराहरू, त्यो कुराहरू साथमा लिएर त्यो कुरोको पछि जान सक्दैनौ। तिमीले कतिवटा कुराहरू त्याग्न पर्छ। दौडमा दौडने मानिसहरू, दौडमा दौडन्छन् नि मानिसहरू, उनीहरू कम्ती कपडा लगाउँछन्, राम्रा राम्रा कुराहरू छन् होला उनीहरूसित घरमा भएका, राम्रा राम्रा जुत्ताहरू होला, राम्रा राम्रा कपडा, दामी दामी घडीहरू होला, तर उनीहरू दौडमा दौडन हो भनेदेखि ती सबै कुराहरू उनीहरूले एकापट्टि खोलेर थन्काएर राख्न पर्छ। किन? किनकि त्यस्ता खालका कुराले पनि उसको दौडमा, उसको जो दौडने शक्ति छ त्यसमा बाधा पुर्याउन सक्दछ। अनि आज हामी धेरै क्रिस्चियनहरूको जीवनमा यस्ता खालका अल्मलाउने टन्टाहरू धेरै नै छन्। धेरै कुराले हामीलाई अल्मलाइराखेको छ। हिब्रू 12 अध्यायमा लेखिदिएको कुरोमा पढिदिउँ है, पहिलो र दोस्रो पदमा पढिदिन्छु। यसै कारण हामी पनि यतिका गवाहीका मेघले घेरिएका हुनाले हर किसिमको तन्टा र हामीलाई सजिलैसँग हलमा ल्याउने पापलाई पन्छाएर, देख्नुहुन्छ, हामीलाई या मतलब हर किसिमको तन्टा र हामीलाई सजिलैसँग हलमा ल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग दौडौ। हामी त दौडने मानिसहरू हौ। अनि यस्ता खालका तन्टाहरू, हर किसिमका तन्टा र हामीलाई सजिलैसँग हलमा ल्याउने पाप भन्दछ। अनि धेरै कुराहरूले हामीलाई हलमा ल्याउन सक्छन्, धेरै कुराले बाधा पुर्याउन सक्छन्, असजिलो पार्न सक्छन्। नराम्रा कुराहरू होइनन् होला, घिनलाग्दा कुराहरू होइनन् होला, असल कुराहरू नै होलान् तिनीहरू। तर पनि यदि प्रभुतर्फको हामीको दौडमा ती कुराहरूले हामीलाई बाधा पुर्याउन सक्दछ भनेदेखि त्यस्ता खालका कुराहरू हामीले पन्छाइदिन पर्यो, हामीले एकापट्टि पन्छाइदिन पर्यो। ती कुराहरूलाई पनि साथमा लिएर चाहिँ दौडमा हामीहरू पहिला हुन सक्दैनौ। दौडमा दौडँदै बेला मैले अघि भनिहालेँ नि, सबै कम्तीभन्दा कम्ती वस्त्र लगाउँछन् मानिसहरू दौडमा दौडनेहरू, किनकि लुगाले पनि अल्मल ल्याउन सक्छ, बाधा दिन सक्छ। अनि त्यसै कारण त्यस्ता खालका कुराहरू, लुगा त नराम्रो कुरो होइन नि, राम्रो कुरो हो। दामी दामी लुगाहरू झन् अरूले कति प्रशंसा गर्छ, कस्तो दामी कुरो रहेछ, कति राम्रो लुगा रहेछ, प्रशंसा गर्छ। जुत्ताहरू पनि त्यस्तै राम्रो राम्रो कुराहरू, नराम्रो होइन नि तिनीहरू, खराब कुराहरू होइनन्। तर त्यस्ता खालका कुराहरूले पनि यदि हामीलाई दौडमा बाधा दिन्छन् भने त्यस्ता खालका कुराहरू पनि हामीले एकापट्टि पन्छाउनु पर्ने कुरो हो। त्यो जवान धनी मानिस जो दौडेर प्रभु कहाँ आयो, यहाँ मेरो बाइबलमा त त्यसरी लेखेको छ। त्यो मर्कुसको सुसमाचारमा हेर्नुहोस् त, मर्कुसको सुसमाचारमा 10 अध्यायको 17 पदमा त्यस्तै एउटा दौडमा दौडने मानिसको बारेमा त्यहाँ हामी पढ्छौँ। 17 पदमा उहाँ बाटोमा जाँदै गर्नुहुँदा एकजनाले दौडेर आई उहाँको सामु घुँडा टेकेर उहाँलाई सोध्यो, हे उत्तम गुरु, अनन्त जीवनको हकदार हुनलाई मैले के गर्नुपर्छ? यो मान्छे त दौडेर आएको, भनेपछि उसलाई एकदम हतार लागेको यो प्रश्न चाहिँ उसलाई सायद एकदम बेचैन गराएको थियो होला नचिज मसित यति धेरै धन सम्पत्तिहरू हुँदा हुँदै पनि मैले मुक्ति पाएको छैन मैले पाप क्षमा पाएको छैन मरेपछि मेरा यी सबै धन सम्पत्तिहरू खत्तम हुन्छन् मेरो आत्मा नरक कुण्डमा जान्छ उसलाई त्यस्तो खालको भाव विचार आएको होला यस कारण उसले चाहिँ कस्तो लाग्यो भनेदेखि नास्रेतको गुरुसँग चाहिँ यसको उत्तर हुन पर्छ अनि ऊ एकदमै दौडेर आएको दौडेर आएको मात्र होइन हतार हतार दौडेर आएको मात्र होइन कि आएर प्रभुलाई इज्जत पनि गरेको त्यति दुनियाँले देखिराखेको छ घुँडा टेकेको भन्छ घुँडा टेकेर भन्दछ सबैले देख्दा देख्दै पनि फेरि ऊ त एकदमै धनी मान्छे सबैले चिन्छ उसलाई आएर घुँडा टेकेर उसले भन्दछ हे उत्तम गुरु अनन्त जीवन पाउनलाई मैले के गर्नु पर्छ उसित त्यो तिर्खा नभएको होइन त्यो भोक नभएको होइन अनि प्रभु भन्नुहुन्छ तिमीले व्यवस्था त जान्दछौ नि हत्या नगर्नु व्यभिचार नगर्नु चोरी नगर्नु अनि त्यो केटाले भन्छ भन्छ यो त मेरो केटाउलीदेखि नै यी कुरो त मैले पालन गर्दै आएको अनि उसले ढाँटेको थिएन यदि उसले ढाँटेको भएदेखि प्रभुले चिनिहाल्नुहुन्थ्यो हेरेर त झुटा बोल्दैछ भनेर उसले ढाँटेको थिएन किन भन्दा तल गइकन हामी अलिकति तल गइकन हामी के पढ्छौ हेर्नुहोस् है 21 पदमा पढ्छौ येशूले त्यसमाथि नजर गरी त्यसलाई माया गरेर भन्नुभयो त्यसलाई हेर्नुभयो प्रभुले अनि त्यसलाई माया गरेर भन्नुभयो किन भन्दाखेरि त्यसले झुट बोलेको थिएन उसले त के भनेको थियो भनेदेखि उसले भनेको थियो गुरुजी यी सबै त मैले मेरो बाल्यवस्थादेखि नै पालन गरेकै छु भनेपछि उसले त साँच्चै नै व्यवस्था पालन गरेकै हुनुपर्छ नभएदेखि त प्रभुले उसलाई माया गर्नुहुन्थेन नि त्यसले झुट बोलेको भएदेखि प्रभु जसले कि उसको हृदय पनि पढ्न सक्नुहुन्थ्यो प्रभुले भन्नु यो मान्छेले साँचो मान्दैछ यो केटोले साँचो मानेको यो मान्छेले बाल्यवस्थादेखि नै उसले पालन गरेको माया गरेर प्रभुले के भन्नुभयो हेर्नुहोस् है मर्कुसको 10 अध्यायमा म पढ्दैछु मर्कुस 10 अध्याय अनि त्यसको 23 पद माफ गर्नुहोस् मर्कुस 10 अध्यायको मर्कुस 10 अध्यायको 21 पद येशूले त्यसमाथि नजर गरी त्यसलाई माया गरेर भन्नुभयो तिमीलाई अझ एउटा कुराको अभाव छ जाऊ र तिम्रो जे जति छन् बिक्री गर र गरिबहरूलाई देऊ अनि तिमीले स्वर्गमा सम्पत्ति पाउनेछौ र आएर मेरो पछि लाग तर यस कुराले त्यसको शिर निर्यो र त्यो दुखित भएर गइहाल्यो किनभने त्यो धेरै धन सम्पत्ति भएको मानिस थियो अनि त्यो मान्छे दुखित भएर गइहाल्यो कहाँ गयो याद थियो तपाईँलाई स्वर्गमा गएन त्यो मान्छे नरक कुण्डमा गयो मर्यो उसको आत्मा बाँचेर उसको धन सम्पत्ति थुप्रै धन त्यो धन सम्पत्ति के भयो त्यो धन सम्पत्ति पनि नाश भयो त्यो धन सम्पत्ति पनि खत्तम भयो त्यो आफै पनि खत्तम भयो त्यो मान्छे स्वर्गमा जान सकेन प्रभुको पछि लागेन त्यो मान्छे किनकि त्यो मान्छे धेरै धनी थियो अनि उसले चाहिँ के भनेदेखि संसारको सुख पनि चाहियो उसलाई स्वर्गको मुक्ति पनि चाहियो अनि दुवै कुरो उसले पाउन नसक्ने भयो यहाँ उसित भएको धन सम्पत्ति पनि नछोड्ने अरे अनि त्यहाँबाट पाउने आत्माको मुक्ति पनि चाहिने अरे अनि परमेश्वरले भन्यो मुक्ति त झन् गह्रौँ हुन्छ त एक हातले थाम्न सक्दैन तिमीले मुक्ति चाहन्छौ भने तिमीले दुवै हातले थाम्न पर्यो अनि उसले चाहिँ यहाँको हात छोड्न मानेन उसको धन सम्पत्ति यहाँ थियो यो हातमा अनि उसले यो हात खाली गर्न चाहेन अनि यसै कारण उसले स्वर्गको मुक्ति पनि पाएन यहाँ संसारको धन सम्पत्ति पनि राख्न सकेन मर्यो त्यो मान्छे खत्तम भएर गयो मौका नपाएको होइन मौका पाएको उसको हृदयमा इच्छा नभएको भने उसलाई मुक्तिको इच्छा पनि भएको उसले नचाहेको भने उसले चाहेकै हो उसले तर पनि जब छान्ने काम आयो अनि उसले चाहिँ यो पनि चिचीको पनि लोभ पापाको पनि लोभ यो पनि छोड्न सक्दिन त्यो पनि छोड्न सक्दिन अनि आखिर उसले दुवै कुरो पाउन सकेन आत्माको मुक्ति पनि पाउन सकेन अनि शरीरको सबै कुरो सुख भोग पनि सधैँसम्म राख्न सकेन नाश भएर प्रियहरू हो कतिवटा कुराहरू छन् जो हामीले त्याग्न पर्छ छोड्न पर्छ प्रभुलाई पछ्याउनु भन्ने कुरो त्यो सजिलो कुरो होइन मसित समय छैन म एउटा एकजना मान्छेको बारेमा भनेर म शेष गर्छु फिलिपीहरूलाई पावल प्रेरितले लेखेको पत्र तेस्रो अध्यायमा हेरौँ फिलिपीहरूलाई पावल प्रेरितको पत्र तेस्रो अध्याय यसको म एकजना पद पढिदिउँ है पावलले भनेको कुरो अनि त्यहाँदेखि म शेष गर्छु चार पदेखि हेरौँ फिलिपी 3:4 यद्यपि म आफैलाई पनि शरीरमा दृढ विश्वास होला तथापि अरू कसैले शरीरमा दृढ विश्वास राख्ने विचार गर्दछ भने म झन बढ्का गर्दछु आठौं दिनमा मेरो खतना भएको म इजरायल जातिको बिन्यामिन कुलको हिब्रूहरूको हिब्रू व्यवस्थाको विषयमा हो भने एक फरिसी जोसको विषयमा हो भने मण्डलीलाई सताउने धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निर्दोष ठहरिएको हुँ भनाइको अर्थ चाहिँ पावलले के भन्छ भने यदि हामीले शरीरमा नै भरोसा राख्नु हो भनेदेखि त म त झन् भरोसा राख्न सक्छु किनकि उनी गुणहरू बताउँछ नि उसको क्वालिफिकेसन्सहरू उसको योग्यताहरू उसले यहाँ बताउँछ उसले के भन्छ भनेदेखि आठौं दिनमा मेरो खतना भएको म इजरायल जातिको बिन्यामिन कुलको हिब्रूहरूको हिब्रू व्यवस्थाको विषयमा हो भने एक फरिसी जोसको विषयमा हो भने मण्डलीलाई सताउने धार्मिकताको विषयमा हो भने व्यवस्था भएको धार्मिकता बमोजिम निर्दोष ठहरिएको भनाइको अर्थ चाहिँ के भनेदेखि ऊ चाहिँ एकदमै साधारण मान्छे थिएन यो मान्छे पावल भन्ने मान्छे त एकदमै अरूको दृष्टिमा पनि एकदमै धर्मी मान्छे ठुलो धर्मात्मा नै त्यो सबको मान्छे थियो यो मान्छे तर उसले के भन्दछ सात पददेखि त्यसो भएका पनि जुन कुरो मलाई फाइदाका थिए ती त मैले ख्रिस्टको निम्ति हानिका नै सम्झे साँच्चै मेरा प्रभु ख्रिस्ट यसको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको छान्छु जसको निम्ति मैले सबै कुरा गुमाए र ख्रिस्टलाई प्राप्त गरू भनेर ख्रिस्टलाई प्राप्त गरू भनेर तिमीलाई रद्दी सम्झन्छु अवस्थापन मेरो आफ्नै धार्मिकता भएर होइन तर ख्रिस्टमा विश्वासद्वारा हुने अथवा विश्वासद्वारा हुने परमेश्वरको धार्मिकताको आधारमा उहाँमा मलाई पावोस् र म उहाँको मृत्युसम्मै एकै रूपको भएर उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न सकू र उहाँको शासनको सहभागी हुन सकू कि कुनै किसिमले मरेकाहरूको पुनरुत्थान प्राप्त गर्न सकू अनि यहाँ त पावलले चाहिँ के भन्छ भनेदेखि उसले भन्नुहोस् तिनी सबै ती सबै योग्यता मेरो हो म त साधारण मान्छे त होइन म त एकदमै यहुदी धर्म अनुसार त म त एकदमै योग्यको मान्छे म त फरिसी म त बिन्यामिन कुलको मेरो त खतना पनि भएको यहुदी मतका सबै विधिहरू पालन गर्ने मान्छे व्यवस्था उहाँ त लेखेको छ व्यवस्था त भएको धार्मिकता बमोजिम होइन त म त निर्दोष कसैले पनि मलाई दोष लाउन नपाउने त्यस्तो खालको मान्छे थिएँ म ती सबै योग्यता थिए तर जब मैले येशु प्रभुलाई भेटाएँ मैले ती सबै कुराहरू छोडिदिन पर्यो ती सबै कुराहरू छोडिदिन पर्यो मेरो निम्ति ती चाहिँ मैले राख्न नसक्ने कुराहरू चाहिँ तिनीहरू राखेको भए केही फाइदा हुने थिएन यस कारण ती सबै कुराहरू मैले छोडिदिएँ ख्रिस्टलाई प्राप्त गरौँ भनेर तिनीहरूलाई म घरिमलाई सम्झन्छु फोहोर कुरा सम्झन्छु तिनीहरूलाई त मैले अब मलाई चाहिएन ती कुराहरू तपाईँले मैले पनि यो कुरो विचार गर्न पर्ने कतिचोटि हामी के सोच्छौँ भनेदेखि म त फलाना जस्तो त होइन, म प्रार्थना गर्न जान्दछु, म स्तुति प्रशंसामा भाग लिन सक्छु, म योग कुरो गर्न सक्छु, म त्यो कुरो गर्न सक्छु, आफ्नो योग्यताहरू हामी त्यसरी विचार गर्छौँ नि आफ्नो योग्यताहरू। तर यदि हामीले ख्रिस्ट येशूलाई नै प्राप्त गर्नु हो भनेदेखि हामीले ती सबै कुराहरूलाई छोडिदिनु पर्यो, छोडिदिनु पर्यो भने चाहिँ त्यसमा हामीले घमन्ड हुनु भएन, तिनीहरूमाथि हामीले आस्था राख्नु भएन, ती कुराहरू प्रभुको महिमाको लागि चलाउनु पर्छ, राम्रो कुरो हो। तर पनि मैले चाहिँ ख्रिस्टलाई प्राप्त गर्नु हो भनेदेखि म चाहिँ ख्रिस्टतिर नै म चाहिँ लम्कन पर्यो। उसको भनाइ चाहिँ त्यो यहाँ उसले भनेको कुरो यहाँ मेरो बाइबलमा अलिक राम्ररी प्रष्ट गरिकन लेखेको छैन, तर यहाँ चाहिँ के भन्छ भने ख्रिस्टलाई त्यो आठ पदको अन्तमा ख्रिस्टलाई प्राप्त गरौँ भनेर तिमीलाई रद्दी सम्झन्छु। यी सबै कुराहरू मैले गुमाएँ भने चाहिँ मैले छोडिदिएँ, त्यागिदिएँ ती सबै कुराहरूलाई, ख्रिस्टलाई प्राप्त गरौँ भनेर, ख्रिस्टलाई पाउनका लागि। अघि हामीले हिब्रू 12 अध्यायमा पनि हामीले पढिराखेका थियौँ नि, सबै तन्ताहरू हर किसिमले अल्मन ल्याउने पापहरूलाई हामीले पन्साएर दौड्न पर्यो, कता दौडनु पर्यो, विश्वासको कर्ताले सिद्ध तुल्याउनु हुने येशूलाई हेर्दै दौडन पर्यो। हाम्रो निशाना चाहिँ उहाँ हुनुहुन्छ, येशू प्रभुलाई नै प्राप्त गर्न पर्यो, येशू प्रभु र विश्वासको कर्ताले सिद्ध तुल्याउनु हुने येशूलाई नै हामीले प्राप्त गर्न पर्ने हो भनेदेखि हामीले अरू सबै कुरालाई त्यागेर प्रभुतिर नै हामीले दौडन पर्ने हो, हाम्रो दौड चाहिँ प्रभुतिर हुनुपर्ने। एउटा कुरो मलाई अलि अचम्म लागेको चाहिँ यो 10 पदमा हुनुपर्छ, 10 पदमा तपाईँहरूको बाइबलमा अलिकति बेग्लै लेखेको छ, पासगुरुमा पढिदिनुहुन्छ त्यो 3:10 फिलिपी 3:10
म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ।
त्यति मात्रै, धन्यवाद। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न सकूँ। पावलले के भनेको यो झट्टै विचार गर्छ हामीलाई अचम्म लाग्छ, किनकि दमिश्कको बाटोमा येशू प्रभुलाई भेटेपछि उसले झन्डै 30 वर्षपछि यो लेखेको पत्र हो। प्रभुलाई उसले नजानेको होइन, प्रभुलाई उसले नभेटेको होइन, तर 30 वर्षपछि फिलिपीहरूलाई पत्र लेख्दाखेरि पावलले भन्छ म उहाँलाई जान्न सकौँ, म उहाँलाई जान्न सकौँ। के भनेको पावलले? यो येशू मसीह प्रभुले स्वर्ग जानुभन्दा अगाडि प्रभुले प्रार्थना गर्नुभयो, योहन्नाको 17:3 प्रभुले भन्नुभयो, अनि अनन्त जीवन यो हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई अनि ख्रिस्ट येशू जसलाई तपाईँले पठाउनु भयो चिनुन्। एकमात्र सत्य परमेश्वर तपाईँलाई अनि ख्रिस्ट येशू जसलाई तपाईँले पठाउनु भयो तिनीहरूले चिनुन्। अनि मुक्ति चाहिँ त्यही हो, अनन्त जीवन चाहिँ त्यही हो भनेर प्रभुले भन्नुभयो। अनि पावलले त ख्रिस्ट येशूलाई चिनेको त यहाँ त 30 वर्ष भइसक्यो, र पनि पावलले के भन्छ भनेदेखि म अझै प्रभुतिर म लम्किएर दौडिराखेको छु, प्रभुलाई म चिन्न चाहन्छु, उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति म जान्न सकौँ, म त्यो पत्ता लाउन सकौँ। अचम्म लागेको मलाई। लो प्रस्थानको पुस्तक 33 अध्यायमा हेर्नुहोस् त, त्यहाँ मलाई एउटा अर्को अचम्म लागेको कुरो, प्रस्थानको पुस्तक 33 अध्यायमा प्रस्थानको 33:11 अनि परम प्रभु मूसासित यसरी आमने सामने बात गर्नुहुन्थ्यो जसरी कोही आफ्ना मित्रसित बात गर्दछन्। औ मूसा फर्केर छाउनीमा आउँथे, तर तिनको सेवक नुनको छोरो जवान यौसु त्यस पालबाट निस्कँदैनथे। 12 पददेखि हेर्नुहोस्, अनि मूसाले परम प्रभुलाई भने, हेर्नुहोस् तपाईँले मलाई यी मानिसहरूलाई लिएर जा भन्नुहुन्छ,
तर मसित को पठाउनुहुन्छ तपाईले मलाई थाहा दिनु भएको छैन तापनि तपाई भन्नुहुन्छ म त तलाई तेरो नाउँले चिन्छु तमाथि मेरो निगाह भएको छ तेरो पदमा यस कारण बिन्ती छ यदि तपाईको निगाह म माथि भएको छ भने अब मलाई तपाईको मार्ग देखाउनुहोस् र म तपाईलाई चिन्न सकू र तपाईको दृष्टिमा निगाह पाऊ अचम्म लाग्ने कुरो मोसा जस्तो मान्छे जो कि परमेश्वरसँग मित्रसँग चाहिँ आम्ने सामने बात गर्थ्यो अरे मोसा 40 दिन 40 रातसम्म माथि पहाडमा परमेश्वरसँग अनि परमेश्वरको सामने बसेको मोसा अनि उसको अनुहारमा परमेश्वरको राग तेज आएको अनि तल ओर्लेर आउँदाखेरि मानिसहरू डराउँथे अरे मोसाले देखेर अनि मोसाले घुम्टो ओर्नु पर्थ्यो अरे मानिसहरूसँग बात गर्दैन किनकि परमेश्वरको तेज उसको अनुहारमा चम्कन्थ्यो अरे अनि मानिसहरू डराउँथे यसकारण घुम्टो ओर्थ्यो अरे मोसाले यहाँ अघि मैले पढिदिएको त्यो पदमा त के भनेदेखि परमेश्वरसित त आम्ने सामने बात गर्ने मुसा यो मुसाले के भन्छ भनेदेखि म तपाईँलाई चिन्न सकू भनाइको अर्थ चाहिँ मैले तपाईँलाई चिनेको नचिनेको होइन चिनेको हो तर पनि म तपाईँलाई अझ राम्ररी चिन्न चाहन्छु अझ राम्ररी चिन्न चाहन्छु अझ राम्ररी चिन्न चाहन्छु जसरी मैले तपाईँलाई चिन्न पर्ने अझसम्म चिन्न सकेको छैन हो तपाईँ मेरो मित्र जस्तै म तपाईँसँग आम्ने सामने बात गर्न सक्छु तपाईँको त्यो तेज मेरो अनुहारमा पनि आउँछ मेरो अनुहार पनि चम्कन लाग्छ अनि अरू मानिसहरूले डराउँछन् अनि मैले घुम्टो ओर्न पर्छु उनीहरूको सामने बात गर्ने बेलामा तर पनि परमेश्वर मैले तपाईँलाई अझैसम्म चिनेको छैन जुन प्रकारले चिन्न पर्ने अझैसम्म चिनेको छैन मुसाले पनि त परमेश्वरसँग कति समय बिताएको हो मुसाले पनि भन्दैछ म तपाईँलाई चिन्न सकौँ पावलले 30 वर्षपछि पनि उसले फिलिपीले चिठी लेख्दाखेरि भन्दैछ म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न सकौँ प्रियहरू हो हामी त प्रभुको नजिकमा जति जान्छौँ प्रभुको नजिकमा अझै धेरै प्रभुलाई चिन्न पर्ने अझै धेरै धेरै चिन्न पर्ने जुन मानिससँग तपाईँ धेरै समय बिताउनुहुन्छ नि त्यो मानिसलाई तपाईँले राम्ररी चिन्दै जानुहुन्छ जति बढी समय बिताउनुहुन्छ त्यो मानिसलाई तपाईँले अझ राम्रो चिन्न सक्नुहुन्छ यसै कारण त श्रीमान श्रीमतीहरू बिहे गरिसकेपछि जब दुईजना बिहे गर्नभन्दा अगाडि उनीहरू अलग अलगै छन् अनि किनापछि चाहिँ होला तर पनि बिहे गरिसकेपछि जब उनीहरू एउटै घरमा एउटै छानुमुनि उनीहरू बस्छन् उनीहरू सँगै खान्छन् सँगै बोल्छन् सँगै डुल्छन् सँगै काम गर्छन् एकअर्कासँग भेट्छन् अनि उनीहरूले अझ राम्ररी अझ राम्ररी अझ राम्ररी चिन्छन् हामीले प्रभुलाई अझ राम्ररी चिन्नु हो भनेदेखि प्रभुसँग हामीले बढी समय बिताउन पर्यो बाइबल पढ्ने कुरो प्रार्थना गर्ने कुरो सेवा संगतिमा आउने कुरो भुलाउने कुरा त थुप्रै छन् साथीहरूले भन्छन् आज फलाउने ठाउँमा जाउँ आज यस्तो आज त्यहाँ यस्तो तपाईँको हुन्छ नि यो यस्तो तर तपाईँले भन्न सक्नुहुन्छ नै म त आज घरेलु संगतिमा जानुपर्छ म त आज प्रार्थना सभामा जानुपर्छ म त त्यो सेवामा पुग्नुपर्छ आज तपाईँ जति बढी समय प्रभुका जनहरूसँग बिताउनुहुन्छ उति राम्ररी प्रभुलाई चिन्न सक्नुहुन्छ उति राम्ररी प्रभुलाई चिन्न सक्नुहुन्छ उति राम्ररी प्रभुलाई चिन्न सक्नुहुन्छ यसकारण त्याग्ने कुरो पनि हो पावलको लागि त धेरै गाह्रो कुरो थियो थाहा छ तपाईँलाई नराम्रो कुरो त्याग्नु चाहिँ सजिलो छ मान्छेलाई नराम्रो कुरो त्याग्नु चाहिँ राम्रो कुरो त्याग्नु त धेरै गाह्रो छ नि राम्रो कुरो पावलले त पापलाई त्याग्ने कुरो त होइन नि उसको त पापी जीवन थियो जहाँ रक्सी खाने झगडा गर्ने नराम्रो आदतहरू त्याग्ने कुरो त होइन उसित त उसको धार्मिकता थियो नि उसको व्यवस्था पालनद्वारा आएको धार्मिकता मान इज्जत प्रतिष्ठा उसको ज्ञान धेरै कुराहरू र पनि उसले प्रभुलाई प्राप्त गर्नको लागि
ती सबै कुरा उसले त गैमलै सम्झ्यो, फोहोर सम्झ्यो, ती कुरालाई त्यागिदियो उसले, ती कुरा त्यागिदियो। गाह्रो कुरो थियो पावलको लागि, र पावल भन्नु छ मैले प्रभुलाई पाऊ भनेर मैले ती सबै कुराहरू त्यागिदिएँ, अनि उसले त्यागिदियो। तपाईँ र मैले पनि यदि प्रभुलाई हामीले हात पार्नु हो भनेदेखि अझ बढी समय हामीले प्रभुको संगतिमा बिताउन पर्छ। खालि सेवामा आयो गयो आयो गयो आयो गयो केही पनि फाइदा छैन प्रियहरू, यसरी आएर गएर त केही पनि फाइदा छैन। आएपछि तपाईँले प्रभुसँग समय बिताउन पर्ने, आज कस्तो वचन आयो, आज स्तुति प्रशंसाको बेलामा प्रभुले तपाईँले केही कुरो भन्नुभयो कि केही कुरो देखाउनुभयो कि, यसरी संगतिमा आएको बेलामा प्रभुले तपाईँलाई कुनै कुरोको प्रकाश दिनुभयो कि, याद गर्न पर्यो अनि त्यो कुरोमा समय दिन पर्यो हामीले। यदि समय दिनु भने त यहाँ आएर दुई घन्टा मात्रै बिताएकोले केही पनि फाइदा हुँदैन, जस्तो आउनुभयो त्यसै फर्केर जानुहुन्थ्यो तपाईँ, केही पनि फाइदा भएन। तर तपाईँले यहाँ सुनेका कुराहरू सिकेका कुराहरू आजमाइस गर्नुपर्छ, त्यो ठिक हो कि होइन, यसको सत्य चाहिँ के हो, अनि तपाईँले समय दिनुपर्छ, प्रार्थना गर्नुपर्छ। बाइबल पढ्ने कुरो तपाईँले बाइबल आफ्नो घरमा बाइबल पढ्नुपर्छ, तपाईँले धेरै कुरो बुझ्न सकिँदैन यसमा, अझै पनि मैले धेरै कुराहरू बुझ्न सकेको छैन बाइबलका कुराहरू, र पनि मैले पढिराखेकै छु, पढिराख्छु म बाइबल, किनकि यो परमेश्वरको वचन हो, सबै कुरो बुझ्न पर्छ भन्ने छैन। यो यदि यो चाहिँ मैले पढेको सबै कुरो बुझ्न सक्ने भएदेखि त्यो त परमेश्वरको वचन नै हुने थिएन, त्यो त अरू कुनै पाठ्य पुस्तक जस्तो हुने थियो, क्याम्पसको कलेजको पाठ्य पुस्तक जस्तो हुने थियो, होइन, त्यो त परमेश्वरको जीवित वचन हो, कहिले पनि पढेर सिद्धिँदैन, आत्माको नयाँ नयाँ प्रकाशहरू यही भित्र छन्। यसकारण चाहिँ सबै कुरो पढेर सिद्ध्याउन सक्छौँ होइन प्रियहरू, हो पढिरहन पर्ने, पढिरहन पर्ने, पढिरहन पर्ने, अनि पवित्र आत्माले तपाईँलाई यो वचनद्वारा धेरै कुराहरू सिकाउनुहुन्छ, तपाईँको जीवनमा परिवर्तन आउँछ, तपाईँको जीवनमा बदलाव आउँछ। अनि जिम एलियटले भनेको जस्तै नै, जिम एलियटले भनेको जस्तै आफूले गुमाउन नसक्ने कुरो हात पार्नलाई, अनि आफूले गुमाउन नसक्ने कुरो के रहेछ भनेदेखि ख्रिस्ट येशू नै हुनु, उहाँको ज्ञान, उहाँको पुनरुत्थानको शक्ति, उहाँलाई नै प्राप्त गर्न पर्ने, आफूले गुमाउन नसक्ने कुरो हात पार्नलाई, आफूले राख्न नसक्ने कुरो त्याग्नु, यो कुरो म राख्न सक्दिनँ, मसित भयो भनेदेखि यो कुरो बिग्रेर जान्छ, त्याग्नु भनेको चाहिँ जिम्मा लगाउनु। दोस्रो कुरो दोस्रो तिमथी एकको बाह्रमा हेर्नुहोस् न, दोस्रो तिमथी एकको बाह्रमा के लेखिदिएको छ, पावलले के भन्दछ त्यहाँ, पावलले भन्दछ त्यहाँ, त्यसै कारण मैले यी कुरा भोगेको पनि छु तापनि म शर्माउँदिन, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु र म निश्चय छु जुन कुरो मैले त्यस दिनको निम्ति उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। ती कुराहरू म सुरक्षित राख्न सक्दिनँ, म सुरक्षित राख्न सक्दिनँ, र उहाँले राख्न सक्नुहुन्छ, यसकारण ती कुराहरू म उहाँलाई सुम्पेको छु। सानो नानी छ, थुप्रै खेल्ने कुराहरू छन्, अनि यो पनि खेल्छ त्यो पनि खेल्छ, कतिवटा कुराहरू चाहिँ राम्रा कुराहरू छन्, अनि हामीलाई कस्तो लाग्छ भनेदेखि यसले अर्थ यसको अर्थ नै बुझ्दैन, यसलाई जियो भनेदेखि टक्टक थुप्रै बिगारिदिन्छ, यसकारण हामी के गर्छौँ भने त्यस्तो खालको कुराहरू चाहिँ हामीहरू राखिदिन्छौँ, अलिकति त्यसले बुझ्न सक्यो भनेदेखि पछि भएर खेल्न दिनको लागि, खोसेर लगेको होइन सुरक्षित राखिदिएको, त्यसलाई दियो भने त्यसले त बिगारिहाल्छ, त्यसको मतलबै बुझ्दैन त्यसले, अनि यसै काम त्यसदेखि खोसेर लगेको होइन सुरक्षित राखिदिएको, पछिबाट त्यसले अलिक बुझ्न थालेपछि त्यो चाहिँ फेरिदिन्छौँ त्यसलाई, अनि त्यसले त्यसबाट फाइदा उठाउँछ। कतिवटा कुराहरू छन् जो हामीले प्रभुलाई सुम्पन पर्ने, प्रभुले सुरक्षित राखिदिनुहुन्छ, खोसेर लैजानुहुन्न, फेरि प्रभुले हामीलाई दिनुहुन्छ पछिबाट। जो हाम्रो ज्ञान खोलिएपछि हामीले थाहा पाएपछि प्रभुले हामीलाई दिनुहुन्छ। यसकारण आज सुनेको यो वचन अनुसार प्रियहरू, प्रभुले तपाईँ अगमबानीमा प्रभुले त्यही कुरो भन्नुभएको, हामीलाई प्रभुले हामीलाई आशिषको कारण भएको चाहनुहुन्छ। आफैले आशिष ल्याएर आफै छुपार्ने होइन, यो आशिष हामीले अरूहरूलाई पनि दिनपर्छ। अनि हामी प्रभुलाई एकदमै राम्ररी चिन्नको लागि, हाम्रो समय, हाम्रो फुर्सद, हाम्रो अब कतिवटा तन्ताहरू, यी सबै कुराहरू, हाम्रो शक्ति, हाम्रो मनोबल, कतिवटा कुराहरू हामीले प्रभुतिर केन्द्रित गर्नु पर्यो, प्रभुलाई दिन पर्यो। संसारलाई दिनु हुँदैन, ती कुराहरू प्रभुमा लगाउनु पर्यो। अनि प्रभुले तपाईँको मेरो जीवनमा धेरै आशिष ल्याउनुहुनेछ, हामीलाई धेरै आशिष दिनुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ। एकछिन अहिले सुनेको वचनहरू एकछिन तपाईँले विचार गर्नुहोस्। जे जति कुराहरू अहिले हामीले सुन्यौं, एकछिन विचार गर्नुहोस् तपाईँले। आज प्रभुले तपाईँलाई यहाँ के बताउनु भयो? अहिले सुनेको यी वचनहरूद्वारा तपाईँले केही कुरो प्रभुले आज तपाईँसँग विशेष प्रकारले प्रभु तपाईँसँग बोल्नुभएको कुनै कुरो छ कि? प्रभु तपाईँसँग कुनै कुरोको विषयमा केही प्रभु तपाईँसँग बोल्नुभयो कि? एकछिन विचार्नु, एकछिन सोच्नुहोस्। तपाईँले प्रभुलाई सोध्नुहोस्, प्रभु आज तपाईँले मलाई भन्नुभएको कुरा कुन कुरो चाहिँ मैले एकदमै मनमा राख्न पर्ने हो? प्रभुलाई सोध्नुहोस् तपाईँ। अनि हामी प्रभुलाई भन्नेछौँ, प्रभु मलाई तपाईँले अनुग्रह गर्नुहोस्, म मेरो जीवनमा पाएका आशिषहरू चाहिँ म अरूहरूसँग पनि बाँड्न सकौँ, अरूहरूको जीवनमा आशिष, तपाईँले दिनुभएको आशिष म अरूहरूको जीवनमा पुर्याउन सकौँ। आज बिहान प्रभु तपाईँले हामीलाई तपाईँको वचनबाट जे जति कुराहरू सुनाउनु भयो, हामी तपाईँलाई तब चाहिँ साँचो धन्यवाद भन्न सक्छौँ जब यी कुराहरू अनुसार हामी जिउन लाग्छौँ। तपाईँले हामीलाई यति धेरै कुराहरू दिनुभएको छ, अनि अझै तपाईँ भन्नुहुन्छ अझै धेरै कुराहरू तपाईँले पाउन बाँकी, तिनीहरूले पाउन बाँकी नै छ। यसकारण हामी यही बिन्ती चाहन्छौँ, हामीले कतिवटा कुराहरू त्याग्न पर्ने कुराहरू, पन्छाउन पर्ने कुराहरूलाई हामीलाई पन्छाउने अनुग्रह दिनुहोस्। अनि हामी एकाग्र चित्त भएर प्रभुलाई प्राप्त गर्नको लागि प्रभुतिर लम्केर दौडने अनुग्रह हामीलाई दिनुहोस् पनि बिन्ती चाहन्छौँ। आज अवश्य पनि तपाईँ हामी धेरैजनासँग बोल्नु भएको छ, तपाईँले भन्नुभएको कुराहरू सुन्नलाई हाम्रो हृदयको कान खोलिदिनुहोस्। अनि वचन सुन्न मात्र होइन, तर तपाईँले भने जस्तै वचन पालन गर्नलाई पनि हामीलाई अनुग्रह गर्नुहोस्। यो प्रार्थना सुन्नुहोस्, हाम्रो धन्यवाद ग्रहण गर्नुहोस्, येशु प्रभुको नाममा, आमेन।